यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रसारण विधेयक 2081 प्रतिनिधि सभाबाट बहुमतले पारित। रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गरी नयाँ स्वरूपको प्रसारण संस्था सञ्चालनमा आउने। देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई 30,000 मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसूलमा 50% छूट दिने मन्त्री परिषदको बैठकको निर्णय। र इजरायली हमलामा परि गाजा क्षेत्रमा करिब 40 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2081 पारित गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक 2081 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। छलफलपछि सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो।
मान्य सदस्यहरू, अब म यो प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले सार्वजनिक सेवा प्रसारण विधेयक 2081 पारित भएको घोषणा गर्दछु। तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी संविधानद्वारा प्रदत्त मौलिक हकको प्रत्याभूत गर्दै समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न, सामाजिक तथा सांस्कृतिक जागरण ल्याउनका लागि प्रतिस्पर्धी र जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सञ्चालन गर्न, सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ। यस ऐनको नाम सार्वजनिक सेवा प्रसारण ऐन 2081 रहेको छ।
सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण भएको मितिले 31 दिनबाट प्रारम्भ हुनेछ। यो विधेयकले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी नयाँ स्वरूपको सार्वजनिक सेवा प्रसारण संस्था सञ्चालनमा आउनेछ। यसअघि बैठकमा सांसदहरूले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा जनजीवन कष्टकर बन्दै गएको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले चाडबाड नजिकिएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ़दै जाने भएकाले सड़क का खाल्डा खुल्डी पूर्ण र समयमा नै स्तरोन्नति गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसदहरूले उपत्यकाका नदी किनारका 20 मिटरसम्मका संरचना हटाउनु पर्ने विषयले स्थानीयलाई पीड़ित बनाएको भन्दै यसको पुनरावलोकन गर्न आग्रह गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले सुकुम्बासी र दलित भूमिहीनका लागि आवास र जमीन उपलब्ध गराउने भन्ने विषय लामो समयसम्म अन्यलमा रहँदा धेरै भूमिहीन पीड़ित भइरहेको भन्दै शक्तिशाली भूमि आयोग गठन गरी छिटो समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले स्थानीय तहमा छात्रवृत्तिको रकम हिनामिना भइरहेको विषयमा गम्भीरतापूर्वक समयमा अनुगमन गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा सत्तापक्ष दलका सांसदहरूले उपसभामुख इन्दिरा राणाको विषयमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्नुभयो। प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलका सांसदहरूले उपसभामुख राणालाई पदबाट हटाउन खोजेको भन्दै त्यसको विरोध गर्नुभयो। यसअघि बैठकको आकस्मिक समयमा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राणालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ। प्रतिपक्ष दल रासोपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख राणामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताउनुभयो। उहाँले अहिलेको सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिँदै कुनै परिषदमा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ 26 गते दिउँसो 1 बजे बस्नेछ। सरकारले सिराहाका चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा सिफारिश हुनुभएका चित्रलेखा यादवलाई फिजी, न्यूजील्याण्ड, पपुआ न्यूगिनी, भानुभाटु, टुभालु, सोलोमन आइल्याण्ड्स, मोआ, पलाउ, नाउरू, मार्शल आइल्याण्ड्स र टोंगा अधिराज्यको गैर आवासीय राजदूतको पदमा 4 वर्षका लागि नियुक्तिका लागि सिफारिश गर्ने निर्णय भएको बताउनुभयो। यस्तै बैठकले भू उपयोग दोस्रो संशोधन नियमावली 2081 स्वीकृत गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि कार्यान्वयन सम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरेको मन्त्री गुरूङले बताउनुभयो। सो प्रतिवेदन संयुक्त राष्ट्रसंघको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि समितिमा पेश गरिने मन्त्री गुरूङले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई 15,000 मेट्रिक टनका दरले कुल 30,000 मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसूलमा 50% छूट दिई आयात गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। यस्तै मन्त्री परिषद बैठकले विभिन्न देशहरूमा हुने उच्चस्तरीय भ्रमणहरू स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको 47 प्राज्ञ सभामा नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गर्नुभएको हो। उहाँले तरकारी उत्पादनमा शत्रु जीव र मित्र जीव जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद नार्क जस्ता संस्थासँग सहकार्य गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले शुरू गरेका आयुर्वेद, ध्वनि विज्ञान, नृत्य विज्ञान जस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल पुग्ने बताउनुभयो। सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर दिलीप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्धनलाई सरकारले समृद्धिको एक आधार मानेकामा प्रसन्नता व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले परिषदको आर्थिक वर्ष 2079-80 र 2080-81 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। समारोहमा राष्ट्रिय सुरक्षा परिषदका पदाधिकारीहरू एवं राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू को सहभागिता रहेको थियो। राष्ट्रपति समक्ष पेश भएको परिषदको वार्षिक प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसदमा पेश हुने संवैधानिक व्यवस्था रहेको छ। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले संविधानमा नै मौलिक हकका रूपमा समावेश गरिएको खाद्य अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार लगायत सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा आज आयोजना गरेको नेपाल खाद्य मंचको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेकोले सरकार निकायले खाद्य सुरक्षा सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताउनुभयो। कृषि क्षेत्रलाई जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा युवाको बढ़दो सहभागिता, कृषिमा युवाको रूचि कम हुनुले चुनौती थपे पनि यसलाई नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने सुझाव उपराष्ट्रपति यादवले दिनुभयो। मंचमा कृषिसँग सम्बन्धित सरकारी एवं गैर सरकारी क्षेत्र, युवा, निजी क्षेत्रका गरी 500 जनाको सहभागिता छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। बीपी कोइरालाको 111 जन्म जयन्तीका अवसरमा पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कंग्रेसले आज आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले बीपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बीपीका बारेमा समय अनुसार खोज अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्याउनु पर्ने बताउनुभयो। कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उहाँले राजनीतिसँगै बीपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याउनु भएको टिप्पणी गर्नुभयो। कंग्रेसका महामन्त्री गगन कुमार थापाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोले कंग्रेस पार्टीले बीपीको विचारलाई पछ्याउँदै अगाडि बढ़नुपर्ने बताउनुभयो। महामन्त्री थापाले आजको सन्दर्भमा स्वदेशमै रोजगारी सृजना गरी लाखौं युवालाई रोजगारी दिँदा मात्रै बीपीको सान्दर्भिकता झल्किने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज सिरोहामा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो। संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताउनुभयो। नेकपा माओवादी केन्द्र मधेस प्रदेशको दुई दिने परामर्श बैठक महोत्तरीको बर्दीवासमा आजबाट शुरू भएको छ। बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ़ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो। अध्यक्ष प्रचण्डले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन सक्ने भएकाले परिवर्तनलाई जोगाउन सुदृढ़ एकतासहित अघि बढ़नुको विकल्प नभएको बताउनुभयो। उहाँले अब सम्पूर्ण रूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ़ने पनि बताउनुभयो। दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सहभागी हुनुहुन्छ। माओवादी केन्द्रले बागमती उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाड़ पर्वका बेला खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने बताउनु भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले चाड़ पर्व लक्षित कार्ययोजना बनाई खाद्यान्न अभाव हुन नदिने, संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाइने तथा स्थानीय तहसंघको समन्वयमा स्थानीय उत्पादन खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो। यसैगरी सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय रणनीतिक सड़कमा मरम्मतको काम शुरू भएको, सम्भावित दुर्घटनाग्रस्त क्षेत्रहरूमा ट्रमा सेन्टर बनाउने र सड़क यातायातलाई सुरक्षित र प्रभावकारी बनाइने बताउनुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2079-80 पेश गर्नुभयो। यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य माया प्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन 2080-81 सभा समक्ष पेश गर्नुभयो। बैठकमा सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचन भदौ 31 गते सोमबार हुने जानकारी दिनुभयो। राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको नेपाल विश्वविद्यालय विधेयक 2079-80 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 30 गते आइतबार अपरान्ह 1:15 बजे बस्नेछ। विशेष अदालतले मेलम्ची खानेपानी आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा चारजनालाई दोषी ठहर गरेको छ भने 10 जनालाई सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश टेक नारायण कुंवर, तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले हिजो मेलम्ची आयोजना सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कणेल तथा परामर्शदाता इप्टिसाका टीम लिडर शिव कुमार शर्मालाई दोषी ठहर गरेको हो। अदालतले सो प्रकरणमा जोड़िएका पूर्व सचिव भीम उपाध्याय सहित 10 जनालाई सफाई दिएको छ। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिनुभएको छ। मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष राजीनामा बुझाउनु भएको कंग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले बताउनुभयो। राजीनामा भने स्वीकृत भएको छैन। बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिनुभएका कुर्मी विरूद्ध चौतर्फी दबाव बढ़ेपछि उहाँले राजीनामा दिनुभएको हो। मुख्यमन्त्री आचार्यले साउन 18 गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोक्नु भएको थियो। गत निर्वाचनमा नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उहाँ बाँकेको निर्वाचन क्षेत्र नम्बर 3-2 लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको थियो। आत्महत्या रोकथामबारे संवाद शुरू गरौं, दृष्टिकोण बदलौं भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। विश्व स्वास्थ्य संगठनका डब्ल्यूएचओ का अनुसार विश्वमा हरेक वर्ष 7 लाख मानिसले आत्महत्या गर्छन्। डब्ल्यूएचओले विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने भन्दा बढ़ी भएको जनाएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा हरेक दिन लगभग 20 जनाले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन 2081 प्रतिवेदनले आत्महत्याको प्रमुख कारणमा मानसिक तनाव, आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागू औषध दुर्वेशन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द रहेको देखाएको छ। सिन्धुपाल्चोकमा मनसूनजन्य प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरूले पाउनुपर्ने रकम समयमा नपाउँदा आवास पुनर्निर्माणको काम अलपत्र परेको छ। तथ्याङ्क अनुसार सिन्धुपाल्चोक जिल्लामा 1893 घर परिवार मनसूनजन्य प्राकृतिक विपत्तिबाट प्रभावित छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
जिल्लामा प्राकृतिक विपत्तिबाट प्रभावित लाभग्राहीहरूले आवास पुनर्निर्माण शुरू गरे पनि उनीहरूले सरकारबाट पाउनुपर्ने अनुदान बापतको किस्ता रकम भुक्तानी हुन नसक्दा मनसूनको समयमा विपदबाट प्रभावित लाभग्राहीहरू थप मर्कामा परेका छन्। मेलम्ची 11 बाढ़ी प्रभावित अस्मिता दनुवा र हरिशरण श्रेष्ठ।
पहिलाको ऋण पनि तिर्न सकेका थिएन, अहिलेको घर पनि ऋणै गरेर बनाएको थियो। हामीले सरकारले दिने पैसा रोकिएछ, यता ब्याज तिर्न पनि हामीलाई गाह्रो भइराखेको छ।
ऋण गरेर घर बनायौँ, सरकारबाट राखेको पैसा चाहिँ आएको छैन, आउँछ भन्ने आशै आशमा ऋण गरेर बनाएको छ, ऋण तिर्न सबहरूले कराएको छ।
जिल्लाका सबै स्थानीय तहहरूले विपदबाट प्रभावित लाभग्राहीहरूको आवास पुननिर्माणको प्रक्रिया थालिसकेका छन्। तर लाभग्राहीहरूले आवास पुननिर्माण गरे पनि अझै अन्तिम किस्ता रकम पाउन सकेका छैनन्। हालसम्म पहिलो किस्ता बापतको 50,000 रकम 1,049, दोस्रो किस्ता 406 र अन्तिम किस्ता 106 मात्रैले पाएका छन्। तर बसोबास गर्न योग्य जमिन समेत नभएकाहरूले भने अझै के गर्ने भन्ने अन्यलता कायमै रहेको बताउनुहुन्छ। अर्का प्रभावित तासी शेर्पा। सिन्धुपाल्चोक हिमाली जिल्लाभित्र पर्ने भएकाले यस जिल्लाका लाभग्राहीहरूले 5 लाख अनुदान रकम पाउने कानूनी व्यवस्था छ। प्रभावितहरूको विवरण स्थानीय तहबाट जिल्ला विपद व्यवस्थापन समितिमा निर्णयको लागि पठाउने गरिएको छ। तर समयमै ऐन कानून नबन्दा समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख आइदमान तामाङको भनाइ छ।
किस्ताहरूको बारेमा सम्बन्धित निकायमा हामीले पत्रचार पनि गरिसकेका छौँ, उहाँहरूसँग समन्वय गरेर किन ढिला भएको हो, यसलाई चाहिँ छिटोभन्दा छिटो उपलब्ध गराइदिनु पर्यो, सेवाग्राहीहरू ठूलो मारमा परेका छ भनेर हामीले उहाँहरूको जनगुनासोलाई मध्यनजर गरेर सम्बन्धित निकायमा पहल चाहिँ गरिरहेको।
पश्चिम नेपालका भूकम्प पीड़ितलाई पनि समावेश गरेर नयाँ एकीकृत कार्यविधि निर्माण गर्ने र सही अनुसार पहिलेको र अबका लाभग्राहीहरूको आवास निर्माण गरी अनुदान रकम उपलब्ध गराउने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट लाभग्राहीहरूको अनुदान रकम रोकिएको छ। कार्यविधिमा के कस्ता बुदाहरू समावेश हुने भन्ने टुङ्गो नहुँदा विगत 3 महिना अगाडिबाट अनुदान रकम भुक्तानी रोकिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज दिताल बताउनुहुन्छ।
बनाएर त्यही अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्य चाहिँ अगाडि बढाउने भनेर नयाँ कार्यविधि लगभग अन्तिम चरणमा पुगिसकेका छ भन्ने छ। त्यो कार्यविधि चाहिँ लागू भएर हामीमा नआइपुगेको कारणले विगत 3 महिनादेखि चाहिँ लाभग्राहीहरूलाई दिने अनुदानको प्रक्रिया चाहिँ रोकियो।
लाभग्राहीहरू अन्तिम किस्ता रकम भुक्तानी नहुँदा जोखिम स्थानमा बस्न बाध्य छन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
प्रधान सेनापति अशोक राज सिग्देलले विगतको द्वन्दका घाइते अवकाश प्राप्त सैनिकलाई सम्मान गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा उहाँले 1 घाइतेलाई 4 पाङ्रे स्कूटर तथा अन्य 34 जनाही 1,40,000 रूपियाँका दरले आर्थिक सहायता प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस अवसरमा प्रधान सेनापति सिग्देलले गत चैत्रमा डोल्पाको ठुलीभेरी नगरपालिका 4 स्थित तिप्ला मष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका क्रममा वीरगति प्राप्त जमदार केशव जारगा मगर, सिपाही हेमन्त रावत र आशिक बुढाको परिवारलाई जनही 1,40,000 दरले आर्थिक सहयोग प्रदान गर्नुभयो। कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डमा विभिन्न 5 विधामा विश्व कीर्तिमान राखी नेपाल र नेपाली सेनाको गरिमा उच्च राख्न सफल प्युट हरिचन्द्र गिरीलाई 1,50,000 रूपियाँ नगद पुरस्कार सहित सम्मान गरियो। शहीद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले राष्ट्रिय टीममा रहेका खेलाड़ीहरूको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाड़ीहरूको मुटु सहितको निशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्बन्धी आज सम्झौता गरिएको हो। गत साउन 27 गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाड़ीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली हमलामा परि गाजा क्षेत्रमा करिब 40 जनाको मृत्यु हुनका साथै 60 जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ। इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको थियो। गाजाको दक्षिणी शहर खान युनिसको अल मवासीमा आक्रमण भएपछि 10,000 विस्थापित प्यालेस्टाइनीले त्यहाँ शरण लिएका थिए। आक्रमणका कारण 20-40 भन्दा बढ़ी शिविरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। गाजा आक्रमणमा हालसम्म 41,000 भन्दा बढ़ीको ज्यान गएको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको मानवाधिकार कार्यालयले मृतक मध्ये अधिकांश महिला तथा बालबालिका रहेको र अधिकांश जनसंख्या विस्थापित भएको जनाएको छ। भियतनामको उत्तरी क्षेत्रमा 2 दिन अघि गएको सुपर टाइफून यागीका कारण मृत्यु हुनेको संख्या 80 नागेको छ। आँधीसँगै आएको बाढ़ी र पहिरोमा परि 80 जनाको मृत्यु हुनका साथै 39 जना बेपत्ता भएको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ। राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ़दो क्रममा रहेकाले चेतावनी जारी गरेको छ। भियतनामी प्रधानमन्त्री फाम मिन चिनले टाइफूनबाट प्रभावित 5 प्रान्तलाई सहयोग गर्न सन् 2024 बजेटबाट 100 बिलियन भियतनामी डोङ वा करिब 4 मिलियन अमेरिकी डलर छुट्याउने निर्णय गर्नुभएको छ। यागी आँधीका कारण चीन र फिलिपिन्समा 24 जनाले ज्यान गुमाएका थिए। अब आर्थिक समाचार।
अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिनुभएको हो। आईएफसीले गत वर्ष नेपालमा 100 मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टीमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो। त्यस अवसरमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेकोले नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको थियो। कोशी प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको आयोजना तथा कोशी प्रदेश सभाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिका रूपमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो। कार्यक्रममा कोशी प्रदेशका सभामुख अमर बहादुर विष्टले व्यवसायहरू ब्याजदरको कारण पलायन हुन सक्ने जोखिम रहेकोले बैंकहरूको ब्याजदर स्थिर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधारका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो। कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता, छनौट लगायतका विषयमा प्रदेश सभाका सदस्यहरूले जिज्ञासा राख्नु भएको थियो। मध्य प्रदेश अन्तर्गतको वन क्षेत्र मध्ये 5,692 हेक्टर भन्दा बढ़ी वन अतिक्रमणमा परेको छ। वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरवाही तथा कमी कमजोरीका कारण मध्य प्रदेशमा वन अतिक्रमण बढ़ेको मध्य प्रदेश वन मन्त्रालयले जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लीगको एकै खेलमा सुदूरपश्चिम प्रदेश विरूद्ध 14 गोल गरेको छ। एन्फा मैदान चाद्दो बाटोमा मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा साईले 5, अनिता लमजिङले 2, चन्द्रा भण्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, कमला बिक र सञ्जु कुमारले समान 1 गोल गरे। अर्को गोल आत्मघाती भएको थियो। सुदूरपश्चिमले 1 गोल आत्मघातीका रूपमा प्राप्त गर्यो। जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो। यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिममाथि नै 9 गोल गरेको थियो। 3 खेलमा 6 अङ्कका साथ आर्मी तेस्रो स्थानमा उक्लिएको छ। सुदूर समान खेलमा अङ्कविहीन रहेको छ। 9 अङ्कसहित कोशी प्रदेश अङ्क तालिकाको शीर्ष र 7 अङ्कसहित एपीएफ फुटबल क्लब दोस्रो स्थानमा छ। यो खेलसँगै एन्फा महिला लीगको तेस्रो राउण्डको खेलहरू पनि सकिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको यो आयोजना शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ। क्यानाडामा आयोजना हुने विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस वर्षा फाटफुट, र दिपायलको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सार्वजनिक सेवा प्रसारण विधेयक 2081 प्रतिनिधि सभाबाट बहुमतले पारित। रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गरी नयाँ स्वरूपको प्रसारण संस्था सञ्चालनमा आउने। देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई 30,000 मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसूलमा 50% छूट दिने मन्त्री परिषद बैठकको निर्णय। र इजरायली हमलामा परि गाजा क्षेत्रमा करिब 40 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।